खुदा का और बंदे का ताल्लुक सिर्फ यही है कि अल्लाह ताला ने सिर्फ पैदा कर दिया और अल्लाह ताला कहता है कि मेरी बंदगी करो, या उससे बढ़कर कोई और जामे इसको हम शक्ल में बयान कर सकते हैं?
आपने सूरह ज़ारियात की आयत का हवाला दिया है, वो अपनी ज़ात में बहुत जामे है। उसमें जो बात कही गई है वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, उसका मतलब मरासम अबूदियत नहीं है। उसका मतलब यह है कि हमने जिनों और इंसानों को इसलिए पैदा किया कि हमारे बंदे बनकर रहे, इसकी सही मार्फत हासिल करें कि मैं इस ज़मीन का आका हूँ, ये मेरा जहन है कि जिसने इस कायनात को तख्लीक किया है, मेरा इरादा है जो इसमें कारफरमा है, मैं आपसे आप बन गया हूँ, मेरा कोई खालिक नहीं है। ये सवाल अपने आप से करे, और जब वो ये सवाल करेगा और वो सलीमुल फितरत है तो इसका एक ही जवाब उसको मिलेगा, और वो ये कि मुझे किसी ऐसी हस्ती ने वजूद बख्शा है जो अलीम है, जो हकीम है, जो हर चीज़ पर कुदरत रखती है, और मैं उसके सामने एक आजिज मखलूक हूँ। तो अपनी आजजी का ये एहसास है जो बंदगी का एहसास पैदा करता है। इबादत इल्ला लियाबुदून, यानी इसका लाजमी नतीजा क्या होगा कि मैं अपने आप को पहचानूंगा, मैं अपने परवरदिगार की मार्फत हासिल करूंगा। और मार्फत का मतलब क्या है, यानी मुझे ये मालूम हो जाएगा कि वो कौन है और मैं कौन हूँ। इससे जो बाहमी ताल्लुक पैदा होगा वो ताल्लुक बंदगी का ताल्लुक है। यानी अपनी पूरी ज़िंदगी में, ख्वा वो मेरी मईशत है, ख्वा मेरी माशरत है, ख्वा मेरी तहजीब है, मेरे सोचने के पहलू हैं, मेरे उलूम हैं, मेरा अखलाक है, मेरे दुनिया के साथ मामलात हैं, ये सब के सब बंदे की हैसियत से होंगे। यानी मैं ये मानकर सब मामलात करूँगा, और हर चीज़ के बारे में मेरे हर इकदाम की बुनियाद ये होगी कि मैं बंदा हूँ, इस कायनात का आका नहीं हूँ। ये वो चीज़ है जिसको इस आयत में बयान किया गया है। हम हों इंसान या जिन्नात हों, दोनों का जिक्र इसलिए हुआ है कि दोनों की दोनों वो मखलूकात हैं जिन्हें अल्लाह ताला ने इस इब्तला में डाला है, इस इम्तहान में डाला है। और वो इम्तहान क्या है कि अल्लाह ताला नज़र नहीं आते, मुशाहदे की गिरफ्त में नहीं आते, उनकी कायनात और उनका दस्ते कुदरत भी मुशाहदे में नहीं आता। हम सिर्फ आसार को देखते हैं, यानी उनकी खल्क के आसार को देखते हैं, उनकी तदबीर उमूर के आसार को देखते हैं, उनकी बुनियाद पर अकली इस्तेमाल करके, इन्फर करके हम खालिक का तसव्वुर पैदा करते हैं। अंबिया के जरिए से उसकी ताईद और तस्दीक होती है। तो इसका जो नतीजा निकलता है वो ये है कि हम इस इम्तहान में गोया ये मानने या ये सोचने या इस चीज़ को पहचानने के मुकल्लफ ठहरा दिए गए हैं कि हमारी हैसियत है क्या। जब हम ये जान लेते हैं कि हम इस दुनिया के आका नहीं हैं, हमारी हैसियत आजिज बंदों की है, हमारा एक खालिक है और उसके सामने हमको झुक कर रहना है, तो बस यही वो चीज़ है जिसको लफ्ज़ इबादत से ताबीर किया जाता है। ये जो इबादात हैं, मरासम अबूदियत है, वो असल में इसका अलामती इजहार है। यानी जब मैंने ये बात तस्लीम कर ली कि मैं एक मुल्क का शहरी हूँ, तो जाहिर है कि ये शहरियत कुछ तकाजे पैदा करती है। अब ये कि मैं इसके झंडे को इज्जत देता हूँ, मैं इसके तराने पर खड़ा हो जाता हूँ, तो ये मरासम है। मरासिम असल में अलामती इजहार होते हैं, एक सिम्बॉलिक एक्सप्रेशन होते हैं। यही मामला नमाज का है, यही रोज़े का है, यही हज उमरा का है, ये सब के सब शायरुल्ला है। यानी अल्लाह ताला के हुजूर में अपने जज्बात को पेश करने की अलामतें हैं। अरबी जुबान में शहीरा का मतलब होता है अलामत, सिंबल। तो ये सब सिम्बॉलिक है। आप इकामत कहते हैं, आप खड़े हो जाते हैं, आप अदब के साथ अल्लाह के हुजूर में कोई अर्जदाश्त पेश करते हैं, आप सजदे में गिर जाते हैं, ये क्या चीज़ है? अल्लाह ताला की अजमत का एतराफ़ करने के तरीके हैं जो आपने इख्तियार किए हैं। लेकिन आपकी पूरी की पूरी ज़िंदगी इस उसूल पर कायम होनी चाहिए कि मैं इस कायनात में एक बंदे की हैसियत से भेजा गया हूँ।
ठीक है,
तो बंदगी का एहसास, बंदा होने का एहसास, और बंदा किसका बंदा, यानी इस कायनात के खालिक का बंदा, ये असल में इबादत का मफहूम है। तो ये बड़ी जामे ताबीर है, इसमें अच्छा, तो किसी लफ्ज़ के इजाफे की भी जरूरत नहीं।
अच्छा, ये आपने फरमाया बड़ी जामे ताबीर है, और आपने बिल्कुल बजा फरमाया कि यहाँ पर अब्दियत का मतलब मरासम अबूदियत नहीं है, बल्कि अल्लाह ताला ये चाहता है कि वो बंदा बन कर रहे। तो ये जो बंदा बन कर रहना है, ये तो एक बहुत बड़ी चीज़ है, मरासम अबूदियत से भी बड़ी चीज़ है। तो फिर जावेद साहब, सवाल ये पैदा होता है कि वो मरासम अबूदियत की हाजत क्या है? यानी मैं अगर अपने बाप से प्यार करता हूं, मैं अपने बाप से मोहब्बत करता हूं, वो मेरे सामने आता है तो मैं इज्जत से खड़ा हो जाता हूं, मैं उसकी बात भी मान रहा हूं, इसका मतलब मैं उसका फर्मा बरदार हूं, फिर उसके लिए लाजिम क्यों है कि मैं अपने बाप के पास दिन में 5 दफा जाऊं اور اسے سلام جب تک نہ کروں تو وہ محبت کا یقین اسے نہ آئے، ایسا کیسے ہو سکتا ہے؟
اگر آپ کے والد آپ سے یہ کہیں کہ بیٹے ذرا صبح شام مجھے مل کے جایا کرو، تو پھر آپ یہی استدلال کریں گے اس کے مقابل میں؟ یعنی یہ فیصلہ تو باپ نے کرنا ہے، یہ آپ کو کرنا ہے،
اسے کرنا ہے،
ظاہر اسی نے کیا ہے. یعنی اللہ تعالیٰ ہی کہتے ہیں کہ تم میرے بندے ہو، اس لیے پانچ وقت حاضر ہوا کرو. جب آپ نے یہ تسلیم کر لیا کہ آپ بندے ہیں، وہاں آپ نے کیا مانا؟ میں بیٹا ہوں.
میں بیٹا ہوں.
جب آپ نے مان لیا بیٹا ہوں، تو اب باپ آپ کو بتائے گا کہ وہ آپ سے کیا چاہتا ہے، کیا تقاضے کرتا ہے.
ٹھیک.
تو اللہ تعالیٰ نے اپنے تعلق کو دیکھیے اس کی دلیل بیان کی ہے. مثلا نماز کے بارے میں جب بھی نماز کا ذکر ہوا ہے قرآن مجید میں، کیا کہا ہے؟ اقیم الصلاۃ لذکری.
صحیح.
یعنی چونکہ میں تمہیں نظر نہیں آتا، ابا جان تو نظر آ رہے ہوتے ہیں نا، تو اس وجہ سے میری یاد کو قائم رکھنے کے لیے پانچ وقت حاضر ہو جایا کرو. یہ فیصلہ تو باپ ہی کو کرنا تھا کہ آپ سے دو وقت ملاقات مقصود ہے، تین وقت مقصود ہے، یا پانچ وقت مقصود ہے. تو وہاں تو آپ استدلال نہیں کرتے یہ، بلکہ بہت شوق سے جاتے ہیں. اماں جان بھی یہ تقاضا کر سکتی ہیں.
ٹھیک ہے.
بیٹے آپ دفتر جاتے ہوئے بھی ملا کریں اور واپس آتے ہوئے بھی ملا کریں. تو اس وجہ سے یہ فیصلہ تو اس نے کرنا ہے. تو خدا کا فیصلہ یہ، دیکھیے ایک بات تو آپ نے مان لی نا کہ میری طرف سے جذبات کا اظہار ہونا چاہیے، مجھے اپنے پروردگار کی عظمت کا اعتراف کرنا چاہیے. یہ تو ایک شریف النفس انسان کے لیے لازم ہو گیا.
صحیح.
جیسے وہاں ہو گیا کہ مجھے اپنے باپ کے ساتھ محبت کا اظہار کرنا چاہیے، مجھے ان کا ہاتھ چوم لینا چاہیے، مجھے ان کو سہارا دینا چاہیے. یہ سب چیزیں ہیں نا جو باپ اور بیٹے کے تعلق سے پیدا ہو رہی ہیں. تو جب خالق اور مخلوق میں تعلق پیدا ہوگا تو اس سے بھی کچھ تقاضے پیدا ہوں گے لازماً. وہ تقاضے تو آپ بھی مانتے ہیں.
ٹھیک ہے. ٹھیک ہے.
لیکن ان تقاضوں کو کتنا پورا کرنا ہے؟ آپ یہ جانتے ہیں کہ انسان نے جب خود ان کو طے کرنا چاہا تو وہ افراط و تفریط میں چلا.
ہاں صحیح.
یعنی یا تو یہ ہوا کہ سر سجدے میں رکھنے کی توفیق سے عاری ہو گیا، اور یا کیا ہوا کہ رہبانیت آ گئی.
رہبانیت آ گئی.
یعنی لوگوں نے یہ خیال کر لیا کہ ان کو نہ دنیا میں اب کوئی دخل دینا ہے، نہ ان کو خوشادی کرنی ہے، نہ بیاہ کرنا ہے. وہ خدا کی پوری اسکیم کو الٹ کر جنگلوں میں جا کے بیٹھ گئے، تپسیا کریں گے، دونی رمالیں گے. یہ ہو گیا نا.
ہو گیا بالکل.
اس وجہ سے ضروری تھا کہ آپ کو یہ بتایا جائے کہ آپ کے اندر یہ جو جذبہ موجود ہے، یہ جو دائیہ موجود ہے، اس کے اظہار کے لیے اللہ نے کیا طریقے مقرر کیے. یہ تو بڑی رحمت ہے اللہ تعالیٰ کی کہ اس نے متعین کر دیا کہ میری بارگاہ میں حاضر ہونے کے لیے یہ چیزیں ضروری ہیں، اور پھر ہر چیز جو آپ پر لازم تھی اس کی وجہ بتائی.
ٹھیک.
نماز کی وجہ یہ بتائی کہ اگر تم یہ طریقہ اختیار نہیں کرو گے تو مجھے بھول جاؤ گے، اور مجھے بھول جاؤ گے تو اصل میں کیا بھول جاؤ گے؟
اپنے
بندہ ہونے کو بھول جاؤ گے. اور اس کا نتیجہ یہ نکلے گا کہ تمہاری طبیعت میں، تمہارے مزاج میں، تمہاری افتاد طبع میں سرکشی آئے گی، اور اس کے لازمی نتیجے کے طور پر دنیا میں بھی فساد ہوگا اور آخرت بھی برباد کر بیٹھو گے. تو اس لیے مجھے یاد رکھا کرو. اس یاد دہانی کے لیے پانچ وقت آپ کو بلایا جاتا ہے. اس کے لیے آپ جا کے وہاں اس بات کا اعتراف کرتے ہیں کہ خالق، میں اگرچہ معیشت میں مصروف تھا، میں اگرچہ سیاسی جدوجہد میں مصروف تھا، میں اگرچہ اپنی ماں باپ بیوی کے ساتھ،
مگر آپ یادہ کرتے ہیں کہ یہ کا نام بدو بھیا،
میں یہاں آ گیا ہوں پھر دوبارہ، اور میں آپ ہی کی عبادت کرتا ہوں، اور آپ ہی سے مدد مانگتا ہوں، اور میں آپ سے سیدھے راستے کی درخواست کرنے کے لیے آ گیا ہوں. تو آپ اگر غور کر کے دیکھیں تو بہت بڑی نعمت ہے یہ کہ ہمیں بہت تھوڑے وقت کے لیے حاضری کا مکلف ٹھہرایا گیا تاکہ ہمارے دل و دماغ میں یہ حقیقت تازہ رہے. انسان کو صرف اس کی ضرورت نہیں ہوتی کہ اس کو آپ بک ٹک چھوڑ دیں. آپ مجھے یہ بتائیے کہ آپ جب دنیا کے اندر لوگوں کو مختلف کاموں پر لگاتے ہیں، تو تربیت کرتے ہیں، ٹریننگ کرتے ہیں، ان کی حاضری کے قواعد بناتے ہیں، فوجیں بناتے ہیں تو اس کے لیے بناتے ہیں، پولیس بناتے ہیں تو اس کے لیے بناتے ہیں، عام لوگوں کو کسی نظام میں باندھتے ہیں تو وہاں لوگوں کو بہت سی چیزوں کا پابند کرتے ہیں. تو اللہ تعالیٰ نے تو بہت ہی مختصر طریقے کے اوپر پانچ وقت کہا ہے کہ میری بارگاہ میں حاضر ہو جایا کرو. یہ اتنا گراں کیوں گزرتا ہے؟ یہ سمجھ میں نہیں آتا.